यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा सरकारले आवश्यक सबै उपाय अवलम्बन गरेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। नेपालमा आज कोरोना संक्रमित 2 जना उपचारपछि निको भई घर फिर्ता। आजै 1 थपमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जानकारी। राजधानी लगायतका विभिन्न शहरमा समस्या भएपछि पैदलै घर फर्किएका नागरिकलाई गाउँ पुग्ने प्रबन्ध मिलाउन सरकारसँग नेपाली कंग्रेसको आग्रह। हावाहुरी र असिना पानीका कारण मध्य तराईका विभिन्न जिल्लामा करोडौंको क्षति। देशका विभिन्न स्थानमा आगामी 3 दिन चट्याङ हावाहुरी र असिना सहितको वर्षा हुने भन्दै सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको सुझाव। र भारतको मुम्बई स्थित जलसेनाको टुकड़ीमा 21 जना सैनिकलाई कोरोना संक्रमण पुष्टि। समाचार अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा सरकारले आवश्यक सबै उपायहरू अवलम्बन गरेको बताउनु भएको छ। रेडियो नेपाल, राष्ट्रिय समाचार समिति, नेपाल टेलिभिजन र गोर्खापत्रका प्रतिनिधिसँग आज कुराकानी गर्नुहुँदै प्रधानमन्त्री ओलीले सरकारका तर्फबाट कोरोना नियन्त्रणमा कुनै कसर बाँकी नराखिएको बताउनुभयो। सरकारले 77 जिल्लामा कोरोना भाइरसको परीक्षणलाई विस्तार गरेको र खोजी संक्रमितसँग सम्पर्कमा रहेकाहरू र आशंका भएकाहरूको परीक्षणलाई तीव्रता दिइएको बताउनुभयो।
हामीले परीक्षणलाई तीव्रता दिएका छौं। 77 जिल्लामा परीक्षणका साधन स्रोत, जनशक्ति, उपकरणहरू र सबै कुरा उपलब्ध गराएका छौं, पुगेको छ अहिलेसम्ममा। र सबै ठाउँमा हामी खोजिकन बाहिरबाट आएका मानिसहरू वा तिनका सम्पर्कमा भएका मानिसहरू र संक्रमितहरूको सम्पर्कमा आउने सम्भावना भएका मानिसहरू उनीहरू सबैलाई हामीले परीक्षण गरिरहेका छौं।
प्रधानमन्त्री ओलीले विदेशमा रहेका नेपालीहरूको अवस्थाबारे सरकार गम्भीर भएको र उनीहरू जहाँ छन् त्यहीँ राम्रो व्यवहार, स्वास्थ्य सेवा र सुरक्षाका लागि विभिन्न कूटनीतिक प्रयास र पहल भइरहेको बताउनुभयो। संक्रमण बढ़दो अवस्था भएका स्थानबाट नेपाली नागरिकलाई तत्काल स्वदेश फर्काउन नसकिने प्रधानमन्त्रीले स्पष्ट पार्नुभयो।
जहाँ जहाँ नेपालीहरूको ठूलो संख्या छ त्यहाँ कुरा भएको छ र उहाँहरूले आफ्ना नागरिकभन्दा भिन्न ढंगले व्यवहार नगर्ने र त्यस अनुसार हाम्रा नागरिकहरूको हेरविचार गर्ने भन्ने कुरा उहाँहरूले गर्नुभएको छ। संक्रमण बढ्दो भएका स्थितिबाट हामी त्यस्तो नागरिकहरूलाई यता फर्काउन सक्दैनौँ। त्यस कारण हामीले यो फैलिन नदिने कुरासँग केन्द्रित गरेर सम्बन्धित गरेर अगाडि बढ़ाएका छौं।
प्रधानमन्त्री ओलीले अहिलेको अवस्थामा सरकारका निर्देशन पालना गरेर लकडाउनलाई सफल पार्न र कोरोना विरूद्धको अभियानमा सक्रियतापूर्वक सघाएकोमा आम सर्वसाधारणमा धन्यवाद ज्ञापन गर्नुभएको छ। प्रधानमन्त्री ओलीले नेपालप्रति सद्भाव राख्ने र नेपाली नागरिकलाई आफ्नै नागरिक सरह व्यवहार गर्ने तथा व्यवहारको प्रतिबद्धता गर्ने अन्तर्राष्ट्रिय समुदायप्रति आभार व्यक्त गर्नुभएको छ।
ठूलो समझदारी देखाउनु भएको छ, परिस्थितिलाई बुझ्नु भएको छ र सरकारसँग एकताबद्ध ढंगले काँधमा काँध मिलाएर सुदृढ समर्थन गरेर साथ सहयोग सरकारलाई गरेर COVID-19 विरूद्धको यो कोरोना भाइरस विरूद्धको लड़ाईमा हरेकले सिपाहीको भूमिका खेलेर अगाडि बढ़नु भएको छ। यसका निम्ति म सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई हार्दिक धन्यवाद भन्न चाहन्छु। हामीपट्टि सद्भाव राख्ने, सहानुभूति राख्ने, सहयोगी भावना राख्ने र हाम्रा नागरिकहरूलाई आफ्नै नागरिक सरहको व्यवहार उपलब्ध गराउँछु भनेर आश्वस्त पार्ने, त्यसको प्रत्याभूत गर्ने विभिन्न राष्ट्रका सरकार प्रमुखहरू, राष्ट्र प्रमुखहरू उहाँहरूलाई पनि म हार्दिक धन्यवाद भन्न चाहन्छु। ती देशहरूप्रति कृतज्ञता जाहेर गर्न चाहन्छु।
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको उपचारमा खटिएका चिकित्सकहरूको प्रशंसा गर्नुभएको छ। कोरोनाबाट संक्रमित काठमाण्डुकी युवती उपचारपछि निको भएर घर फर्किएको सन्दर्भमा संलग्न चिकित्सक टोलीलाई बधाई दिनुभएको हो। प्रधानमन्त्री ओलीले आज ट्वीट गर्नुहुँदै कोरोना भाइरसबाट पूर्ण रूपमा स्वस्थ भई घर फर्किएकी ती युवतीको आरोग्यको कामना सहित उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा सम्बद्ध सबैलाई बधाई तथा धन्यवाद दिनुभएको हो। चैत 10 गते कोरोना संक्रमण पोजेटिभ देखिएपछि टेकुको शुक्रराज ट्रपिकल तथा सरूवारोग अस्पतालमा भर्ना गरी उपचार शुरू गरिएकामा आज पूर्ण निको भएर उहाँ घर फर्किनु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आजको रिपोर्ट नेगेटिभ आएकाले उहाँलाई डिस्चार्ज गरिएको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो।
हिजो कोरोनाको थप 14 जनाको पुष्टि भएको छ। उदयपुरमा 12 जना र चितवनमा 2 जना। यो 14 जना सबैको केस इन्भेस्टिगेशन र कन्ट्याक्ट ट्रेसिङको काम अगाडि बढ़िसकेको छ। त्यसको लागि टीमहरूले कार्य गर्दैछन्। टेकुमा उपचारको क्रममा रहनुभएका दुईजना संक्रमित मध्ये एकजनाको परीक्षण नेगेटिभ आए पश्चात अस्पतालबाट आज डिस्चार्ज गरिएको छ।
27 दिनको उपचारपछि पूर्ण स्वस्थ भई काठमाडौँकी 19 वर्षीय युवती आज घर फर्कनु भएको हो। उहाँभन्दा अगाडि एकजना पूर्ण स्वस्थ भई उपचारपछि घर फर्किसक्नु भएको थियो। यसैबीच कोरोना संक्रमणको उपचारबाट निको भई घर फर्कनु भएकी ती युवतीले उपचारमा संलग्न स्वास्थ्य कर्मीहरूमा धन्यवाद ज्ञापन गर्नुभएको छ। आफू संक्रमणबाट निको भएको भन्दै उहाँले आफू समयमै आइसोलेसनमा बसेकाले कोरोनाको संक्रमण फैलन नपाएको बताउनुभयो। उहाँले आशंका भएमा आइसोलेसनमा बसिदिन आग्रह पनि गर्नुभयो।
सेल्फ आइसोलेसन स्ट्रिक्टली बसेको भएर मेरो परिवार पनि नेगेटिभ आउनुभयो, बसेको थिएन अनि मेरो परिवारबाट फैलिन्थ्यो, उहाँहरूबाट धेरै मान्छेहरूलाई पनि फैलिन सक्थ्यो। सेल्फ आइसोलेसन एकदमै इम्पोर्टेन्ट हो। यदि तपाईँहरू बाहिरबाट आउनुभएको हो भनेदेखि प्लिज टेस्टिङको सुविधा दिनुभएको छ, अहिले सरकारले टेस्टिङ पनि गरिदिनु होला।
चैत 4 गते फ्रान्सबाट कतारको दोहा हुँदै उहाँ काठमाडौँ आउनुभएको थियो। बागलुङमा कोरोना संक्रमित 65 वर्षीय महिला निको भई घर फर्किनु भएको छ। बागलुङ नगरपालिका 3 गौडाकोटकी ती महिला आज गरिएको चौथो स्वाब परीक्षण नेगेटिभ देखिएपछि धौलागिरी अञ्चल अस्पतालले डिस्चार्ज गरेको हो। आजको परीक्षणमा संक्रमण नभएको पुष्टि भएपछि डिस्चार्ज गरिएको अस्पतालका प्रमुख डाक्टर शैलेन्द्र पोखरेलले जानकारी दिनुभयो। अस्पतालबाट घर फर्कनुभएकी उहाँले आफूले सहज रूपमा कोरोनालाई जितेको र अस्पतालमा रहँदा डाक्टर नर्सले राम्रो हेरचाह गरेको बताउनु भयो। चैत 4 गते बेल्जियमबाट कतारको दोहा ट्रान्जिट भएर नेपाल आउनुभएकी उहाँलाई चैत 20 गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो। नेपालमा आज थप एकजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। आज एकजना 65 वर्षीय पुरूषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही बेर अघि जानकारी दिएको छ। यससँगै नेपालमा संक्रमितको संख्या 31 पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। उदयपुरमा भेटिएका कोरोना संक्रमित 12 जनालाई विराटनगर स्थित कोरोना विशेष अस्पतालमा पुर्याएर उपचार शुरू गरिएको छ। गएराती एम्बुलेन्सबाट त्यहाँ पुर्याइएका उनीहरूलाई अस्पतालको आइसोलेसनमा राखेर चिकित्सकहरूले उपचार शुरू गरेको प्रदेश नम्बर 1 सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख सुरेश मेहताले बताउनुभयो। सबैको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको उहाँको भनाइ छ। उनीहरूसँगै मस्जिदमा बस्दै आएका शंकास्पद 4 जनालाई भने मोरङको टाँडे स्थित क्वारेन्टाइनमा पठाइएको छ। कोशी अस्पतालले हेर्ने गरी प्रदेश सरकारले नेशनल ट्रेनिङको पुरानो भवनलाई व्यवस्थित गरेर कोरोना विशेष अस्पताल बनाएको हो। अस्पतालमा 85 आइसोलेसन बेडहरू रहेका छन्। चितवनमा 2 जनामा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरूको सम्पर्कमा रहेकाहरूको ट्रेसिङ शुरू गरिएको छ। 63 वर्षीय महिला र उनका 27 वर्षीय छोरामा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरूको कन्ट्याक्ट ट्रेसिङ शुरू गरिएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका 77 जिल्लामा छिटो विधिबाट कोरोना परीक्षण शुरू भएको जनाएको छ। द्रुत परीक्षणका क्रममा केही जिल्लाबाट पोजेटिभ नतिजा आएकाले पुनः पीसीआर प्रविधिबाट नमूना परीक्षण भइरहेको मन्त्रालयले स्पष्ट पारेको छ। परीक्षणको दायरा बढ़ाउने क्रममा हालसम्म देशभर कुल 27,471 जनाको नमूना परीक्षण भएको छ। आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले 8,017 जनाको पीसीआर मेसिनबाट र छिटो विधिबाट 19,454 जनामा परीक्षण भएको जानकारी दिनुभयो। प्रवक्ता डाक्टर देवकोटाले पछिल्लो 24 घण्टामा 602 जनाको पीसीआर मेसिन र छिटो विधिबाट 2,899 जनाको परीक्षण भएको बताउनुभयो।
पीसीआर प्रविधिबाट गरिएका परीक्षणको हालसम्मको संख्या 8,017 पुगेको छ, जसमध्ये गत 24 घण्टामा 602 भएका छन्। त्यसै गरी आरडीटी ऱ्यापिड डायग्नोस्टिक टेस्टबाट गरिने परीक्षणको संख्या कुल 19,454 पुगेको छ, जसमा गत 24 घण्टामा 2,899 परीक्षण भएका छन्। ऱ्यापिड डायग्नोस्टिक किटको सबै जिल्लामा, नेपालका सबै 77 जिल्लामा यो परीक्षण शुरू भइसकेको छ र यसको संख्या 19,454 छ।
मन्त्रालयका अनुसार हाल देशभर 4,536 जना क्वारेन्टाइनमा रहेका र 117 जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ। मन्त्रालयले स्थापना गरेको मोबाइल एप्स र वेबसाइटमा आफ्ना लक्षणबारे जानकारी दिने मध्ये रेड जोनमा रहेका 254 जनाको ट्रेसिङ भइरहेको छ। प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर देवकोटाले लकडाउनका कारण घरमै बस्दा बालबालिका र किशोर किशोरीहरूमा मानसिक समस्या देखिन सक्ने भएकाले परिवारका सदस्य बीचमा सृजनात्मक र मनोरञ्जनात्मक गतिविधिमा ध्यान दिन आग्रह गर्नुभयो।
लकडाउनले गर्दा बालबालिका तथा किशोर किशोरीहरूले असहज अवस्था भोगिरहेको हुन सक्छ। केहीलाई मानसिक वा मनोसामाजिक समस्या पर्न सक्ने, सुत्न नसक्ने, डराउने आदि समस्याहरू आउन सक्छ। त्यसैले उहाँहरूको उपचारमा, उहाँहरूको हेरचाहमा विशेष ख्याल गर्नुपर्ने हुन्छ। उहाँहरूलाई सकेसम्म रमाइलो वातावरण सिर्जना गर्ने, घरभित्रै खेल्न सकिने खेलहरू खेल्ने, विभिन्न शारीरिक तथा बौद्धिक क्षमता वृद्धि गर्ने खालका क्रियाकलापहरूमा सहभागी गराउने, बालबालिकाहरूलाई टिभीमा धेरै डरलाग्दा कुराहरू हेर्न नदिने त्यस्ता दृश्य चित्रहरू बारम्बार हेरेमा उहाँहरूमा नकारात्मक असर पर्न सक्छ। घर आएपछि विभिन्न क्रियाकलापहरूमा सहभागी गराउन सक्नुहुन्छ। यसरी आफ्ना बालबालिका र किशोर किशोरीलाई यो लकडाउनको समयमा घरभित्र रहँदाखेरि सहज वातावरण र अघि मैले भनेका कुराहरूमा ख्याल गरिदिनु हुन अनुरोध गर्न चाहन्छु।
नेपाली कंग्रेसले राजधानी लगायतका शहरमा खाना बस्न संकट भएपछि पैदल घर फर्किरहेका र अप्ठ्यारोमा परेका नागरिकलाई गाउँ पुग्ने प्रबन्ध अविलम्ब मिलाउन सरकारसँग आग्रह गरेको छ। कंग्रेस केन्द्रीय पदाधिकारीहरूको आज सभापति शेरबहादुर देउवा निवास बुढा नीलकण्ठमा बसेको बैठकले नागरिकलाई बीच बाटोमा पानी र खानाको व्यवस्था गरिरहेका स्थानीय तह र आफ्ना कार्यकर्ताको सराहना पनि गरेको छ। बैठकले प्रतिकूल परिस्थितिमा निश्चित अवधिको ब्याज मिनाहादेखि ब्याज घटाउनेसम्मको निर्णयमा पुग्न सरकार र सम्बन्धित तह समक्ष माग गरेको छ। बैठकले राहत वितरण कार्य न्यायोचित, पारदर्शी र व्यवस्थित बनाउन आग्रह गर्दै स्थानीय तहमा सर्वदलीय अनुगमनको व्यवस्था गर्न माग पनि गरेको कंग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिनुभयो।
पहिलो कुरा त अहिले चाहिँ नि यो घर जान भनेर पैदल राजमार्गमा हिँडेका यतासुकै चाहिँ अलपत्र परेका नागरिकहरूको बारेमा सरकार गम्भीर भएन, होइन, तिनको उपयुक्त व्यवस्था हुन सकेन, त्यसको लागि नेपाली काङ्ग्रेसले तिनीहरूलाई आफ्नो घर जान बाटोभरि चाहिँ दुःख पाएकाको हेरचाह हुनु पर्यो भनेर सरकारलाई पनि भनेको छ र झन् स्थानीय तहका आफ्ना कार्यकर्तालाई पनि चाहिँ नि त्यस्ता अलपत्र परेका मानिसहरूको हेरचाह गर्न सकेको सहयोग गर्न भनेर भनेको छ। अर्को चाहिँ नि त्यो सरकारले राहत वितरण पनि सरकारका सत्ता पक्षबाट निर्वाचित स्थानीय प्रतिनिधिहरू तिनीहरूले चाहिँ ठाउँ ठाउँमा जतासुकै पक्षपात गरेको, आफ्नो पार्टी र अर्को हेरेर वितरणमा पक्षपात गरेको कुरा चाहिँ आएको छ र यसलाई चाहिँ नियन्त्रण गर्न जरुरी छ। पक्षपात रोक्नको लागि र पारदर्शी ढङ्गले राहत वितरण गराउनको लागि सबै तहहरूमा सर्वदलीय संयन्त्रले त्यसको चेक गर्नुपर्छ, नियन्त्रण गर्नुपर्छ भन्ने एउटा प्रस्ताव राखेको छ। त्यस्तै गरेर चाहिँ अहिले चाहिँ जति बाहिर बसेका छन् तिनीहरू नेपालीहरूलाई पनि त्यहाँ अब बस्न नसकिने अवस्थामा छन्, अलपत्र छन् विदेशमा पनि, उनीहरूको लागि पनि राज्यले हेर्नुपर्छ र उनीहरूलाई व्यवस्था गर्नुपर्छ भनेर पार्टीले चाहिँ निर्णय गरेको छ। र अहिलेको सरकारले स्वास्थ्य सामग्रीहरूको चाहिँ जो खरिद गर्दा पनि जुन किसिमको अनियमितता भएको खबर आएको छ त्यसको भर्सना गरेको छ र क्वालिटीको स्वास्थ्य सामग्रीहरू पारदर्शी ढङ्गले ल्याउनको लागि सरकारलाई आग्रह गरेको छ र अत्यन्त विवेकपूर्ण ढङ्गले लकडाउनको प्रयोग गर्न पनि भनेको छ र यसलाई कतिपय कृषिका कामहरू, कतिपय सानो व्यवसायहरूलाई नरोक्ने गरी व्यवहारिकतालाई पनि ध्यानमा राखेर लकडाउनको उपयोग गर्नको लागि पनि आग्रह गरेको छ।
बैठकले घुम्ती शिविर परीक्षण शिविर मार्फत परीक्षणको दायरा र गति बढ़ाउन माग गरेको छ। बैठकले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीबीच कहीँ पनि असमझदारी उत्पन्न हुन नदिन परिपक्व समन्वयका लागि सरकारको ध्यानाकर्षण समेत गराएको छ। कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको प्रदेश नम्बर दुईका विभिन्न छवटा अस्पताललाई कोविड उपचार गर्ने गरी स्तरोन्नति गर्न लागि छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले महोत्तरीको जलेश्वर अस्पताल, पर्साको पोखरिया, सप्तरीको भारदह, धनुषाको डुमरिया, बाराको कलैया अस्पताल र जनकपुरको प्रादेशिक अस्पतालकै परिसरमा रहेको नर्सिङ कलेजमा कोविड अस्पताल बनाउन लागेको प्रदेश नम्बर दुईका सामाजिक विकास मन्त्री नवल किशोर शाहले जानकारी दिनुभयो। तीन छवटै सरकारी अस्पताललाई स्तरोन्नति गरी 50-50 शैयाको कोविड उपचार हुने अस्पताल बनाउन लागेको प्रदेश नम्बर दुईको सामाजिक विकास मन्त्रालयले जनाएको छ। धनुषाको जनकपुर धाममा सर्वसाधारणलाई त्रसित बनाउने गरी नोटमा थुक लगाएर ठाउँ ठाउँमा फाल्ने दुईजना महिलालाई प्रहरीले आज पक्राउ गरेको छ। हिजो जनकपुर धामको महावीर चोक एरियामा नेपाली 10 रूपियाँको नोटमा थुक लगाएर बाटो तथा पसलका छेउछाउमा राख्न थालेपछि उक्त क्षेत्रका सर्वसाधारण त्रसित बनेका थिए। प्रहरीले सीसीटीभी मार्फत महिलाको फोटो सार्वजनिक गर्नका साथै आज जनकपुर धामको वडा नम्बर 7 जानकी नगरबाट उनीहरूलाई पक्राउ गरेको जनाएको छ। यसैबीच पक्राउ परेका दुवै महिलामा शीघ्र गतिको परीक्षण गर्दा कोरोना पोजेटिभ भेटिएको प्रदेश नम्बर 2 को स्वास्थ्य निर्देशनालयका उपनिर्देशक विजय कुमार झाले जानकारी दिनुभयो। ती दुवै महिलाको स्वाब पीसीआर परीक्षणका लागि काठमाडौँ पठाइएको उपनिर्देशक झाले जानकारी दिनुभयो। त्यसले उत्पन्न गरेको अवस्थाबारे अहिले जनकपुरमा उच्च स्तरीय बैठक भइरहेको हाम्रा संवाददाता अजय झाले जनाएका छन्। झण्डै एक महिनादेखि जारी लकडाउनका कारण आज पर्सा जिल्लामा वितरण गर्न लागि राहत सामग्री लुटिएको छ। पर्सागढी नगरपालिकाको वडा नम्बर 6 विपन्न वर्गका लागि बाँड्नका लागि लैजाँदै गरिएको राहत सामग्री बीच बाटोमै लुटिएको नगरपालिकाले जनाएको छ। 6 नम्बर वडा पुग्नु अघि नै बाटोमै राहत सामग्री बोकेको सवारी साधन रोकेर केही व्यक्तिले राहत सामग्री लुटेर लगेको घटनास्थलमा सशस्त्र र नेपाल प्रहरी परिचालन गरी थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ। यसै गरी प्रहरीले दुर्व्यवहार गरेको भन्दै आज वीरगंजका औषधि पसलहरू बन्द भएको हाम्रा संवाददाताले जनाएका छन्। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग। बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल। मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईँको नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। सरकारले कोरोनाको कारण वैदेशिक रोजगारीमा परेको असरले नेपालको अर्थतन्त्रमा परेको प्रभावबारे अध्ययन गर्न गठित समितिले काम शुरू गरेको छ। कोरोना रोकथाम उच्चस्तरीय समितिको निर्णय अनुसार राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर रामकुमार फुयालको संयोजकत्वमा विभिन्न मन्त्रालयका प्रतिनिधि रहेको उच्चस्तरीय 6 सदस्यीय समिति गठन भएको हो। समितिलाई वैदेशिक रोजगारीमा परेको प्रत्यक्ष असरले मुलुकको अर्थतन्त्रमा परेको प्रभावको सम्बन्धमा अध्ययन गरी सुधारका लागि राय सुझाव सहितको प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको छ। समितिको पहिलो बैठक शुक्रबार बसेर अध्ययनको खाका तयार पारेको छ। समितिले वैदेशिक रोजगारीको अवस्था, गन्तव्य मुलुकमा रोजगारीको विगतको अवस्था र अहिलेको अवस्था तथा देशको अर्थतन्त्रमा रेमिट्यान्सले कुन क्षेत्रमा असर परेको छ भन्ने समग्र पक्षको अध्ययन गरिने समिति संयोजक एवं योजना आयोगका श्रम र समग्र अर्थतन्त्र हेर्ने सदस्य डाक्टर भुइँयालले बताउनुभयो। समितिले रेमिट्यान्समा कति व्यक्ति आश्रित छन्, उनीहरू उत्पादनमूलक क्षेत्रमा लाग्न सक्ने अवस्था कस्तो छ भन्ने लगायतका विषयमा समितिले अध्ययन गर्ने पनि संयोजक फुयालले जानकारी दिनुभयो। समितिले यही वैशाख महिनाभित्र प्रतिवेदन तयार पार्ने गरी काम शुरू गरेको छ। दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्दै आएका सर्वसाधारण लकडाउनका कारण काम गर्न नपाएपछि अहिले हरियो तरकारी बेचेर आफ्नो दैनिकी गुजारी रहेका छन्। दैनिक श्रम गरी गुजारा टार्दै आएका मोरङका मजदूर अहिले तरकारी बिक्री गरेर छाक टार्न बाध्य भए पनि यसबाट उनीहरूलाई परिवार पाल्न केही सहज भएको छ भने उपभोक्ताले समेत आफ्नै घर अगाडि हरियो तथा स्वच्छ तरकारी सहज रूपमा पाउन थालेका छन्। विराटनगरबाट संवाददाता कुमद अधिकारीको रिपोर्ट।
मोरङ कटरी तिनकी चन्दासा बिहानै ठेलामा हरियो तरकारी बोकेर अहिले विराटनगरका ठूल तथा वडावडामा पुग्नुहुन्छ। हाट बजार लाग्न बन्द भएपछि पेसा परिवर्तन गरेर परिवारको जीविका चलाउन श्रीमानसँगै तरकारी बिक्री गर्न थालेको उहाँले बताउनुभयो।
भुकमरी लागेर बच्चाहरू त ठिकै भुकै बसे, सानो सानो नातिनीहरू छ भनेर अनि यो सब्जी बेचेर बच्चाहरूले पाल्दैछु। के बिक्री हुन्छ, सधैँ बिक्री हुँदैन नि। आज बिक्छ भने भोलि बिक्दैन, भोलि बिक्छ भने पर्सि बिक्दैन, कति कुहिएर जान्छ।
उहाँको 8 जनाको परिवार छ। घरमा बस्नुभन्दा 2 पैसा कमाउन यो पेसा अप्नाएको उहाँको श्रीमानको भनाइ छ।
छोराछोरीलाई मार्नु हुँदैन, यस्तो संकट कालमा बेचेर 2 पैसा हुन्छ, अनि त्यो छोराछोरीले पेट पाल्नु पर्यो, नगरिकन छोराछोरीले कसरी पाल्नु।
उहाँ मात्र होइन, लकडाउनका कारण मजदुरी गर्न नपाएकाहरू पेसा परिवर्तन गर्दै तरकारी बिक्री गर्न थालेका छन्। उद्योग कल कारखानामा काम गर्नेदेखि घर बनाउने र घरमा रंग लगाउने मजदुर समेत अहिले तरकारी बिक्री गर्ने पेसामा आबद्ध छन्। लकडाउन अघि विराटनगर आठका युवराज राजवंशी घरको सेटरिङ गर्ने काम गर्नुहुन्थ्यो। काम रोकिएपछि तरकारी बिक्री पेसा नै परिवारको सहारा भएको उहाँको भनाइ छ। गाउँमा उत्पादित स्वच्छ तरकारी साइकल तथा ठेलामा बिहानै घर अगाडि आउन थालेपछि उपभोक्ताले समेत अहिले सहज रूपले हरियो साग सब्जी पाउन थालेका छन्।
राम्रो ताजा छ, सजिलो भएको छ नि, घर घरमा आउँछ यति धेरै। यो हरियो छ, ताजा छ, घर घरै ल्याउँछ, सबै तरकारी घर घरमै आउँछ।
लकडाउन पछि तरकारी मात्र होइन खाना पकाउने ग्यास तथा दैनिक उपभोग्य वस्तु समेत सहज रूपले उपभोक्ताहरूले पाइरहेका छन्। घर अगाडि सबै प्रकारका सामान सहज रूपले पाउन थालेपछि लकडाउन कार्यान्वयनमा समेत सहज भएको छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
महोत्तरीमा 54 जनाको ऱ्यापिड डायग्नोस्टिक टेस्ट विधिबाट कोरोना संक्रमण परीक्षण गरिएको छ। परीक्षण गरिएको सबै नतिजा रिपोर्ट नेगेटिभ आएको प्रदेश नम्बर 2 को सामाजिक विकास मन्त्रालयका सचिव डाक्टर रामप्रसाद घिमिरेले जानकारी दिनुभयो। सप्तरीको राजविराजमा संचालित 3 सहित जिल्लाका 13 क्वारेन्टाइन पूर्णतया खाली भएका छन्। मुलुकभरि लकडाउनका कारण भारत र अन्य मुलुकबाट आउने क्रम रोकिएको र क्वारेन्टाइनमा 14 निगरानी अवधि पूरा गरी घर फर्किएकाले क्वारेन्टाइनहरू खाली भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ। जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले कञ्चनजंघा क्षेत्रको भ्रमणमा आएका 8 जापानी पर्यटक र सहयोगी गरी 35 स्थल मार्ग मार्फत काठमाडौँ पठाएको छ। लकडाउनका कारण अड्किएका जापानी पर्यटक र उनीहरूको सहयोगी गरी 35 काठमाडौँ पठाइएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिनुभयो। यसअघि 3 सीता एयरको जहाज मार्फत र 2 स्थल मार्ग मार्फत उद्धार गरी काठमाडौँ पठाइएको थियो। सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि घोषणा गरेको लकडाउन लम्बिँदै जाँदा दैनिक ज्याला गरेर बाँच्नेहरू समस्यामा परेका छन्। दैनिक गिट्टी कुटेर जीवन निर्वाह गर्दै आएका मजदूर साँझ बिहान हातमुख कसरी जोड्ने भन्ने चिन्तामा परेका छन्। सुर्खेतबाट संवाददाता आकाश तारा भएको एक रिपोर्ट।
लकडाउनका कारण गिट्टी कुट्न नपाउँदा अहिले दैनिक छाक टार्न नसकेर समस्यामा परेको स्थानीय मनरूपा थापा मगर बताउनुहुन्छ।
गेटदेखि कटेर बाहिर गयो भने पुलिसले लठी लगाउँछ, यतै बाहिर काम गर्न जान पाइए होइन, बिहान दिनभर कमाएर बेलुका खाने मान्छे हामी त भोकभोकै भयौं।
वीरेन्द्र नगर स्थित महिला प्रशिक्षण केन्द्रको अगाडि गिट्टी कुटेर जीविकोपार्जन गर्दै आइरहनु भएका विष्णुबहादुर दमाईको 7 परिवार छ। स्थानीय प्रशासनले लकडाउनको अवधिभर घर बाहिर ननिस्किन भनेपछि काम नपाउँदा रोगभन्दा पहिले भोगले नै मरिने डरले सताउन थालेको उहाँको भनाइ छ।
400-500 कमाएर छर्काउँदैथ्यौँ, यो कोरोना भनेर हिँड्नुहोस् त्यही पनि अब कहीँ गेटबाटै बाहिर निक्लिन दिया छैन, यहाँ खाना नपाएरै मर्ने स्थिति भइसकेको छ।
लकडाउनका कारण ज्याला मजदुरी गरी खाने यहाँका अधिकांश विपन्न परिवारलाई बिहान बेलुका छाक कसरी टार्ने भन्ने चिन्ताले पिरोरिरहेको हुन्छ। लकडाउनले गिट्टी बेचेको पैसा समेत लिन नपाउँदा साँझ बिहान हातमुख जोड्न मुस्किल भइरहेको गिरिघाटकी हरिमाया नेपाली बताउनुहुन्छ। पटक पटक लकडाउनको अवधि लम्बिएपछि दैनिक ज्यालादारी मजदुरी गरेर घर व्यवहार चलाउने वर्गलाई कोरोनाको त्रास भन्दा साँझ बिहानको हातमुख कसरी जोड्ने भन्ने पिरोले सताउन थालेको छ। रोगभन्दा पहिले भोगले सताएका यस्ता बस्तीमा सम्बन्धित पक्षको ध्यान पुग्न आवश्यक देखिन्छ। आकाश तारा बोयक, रेडियो नेपाल, सुर्खेत।
स्थानीय वायुको प्रभावका साथै पश्चिमी वायुको प्रभावका कारण आगामी 3 मौसम बदली गराउनुका साथै देशका कतिपय भूभागमा मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। महाशाखाले आगामी 3 पश्चिमी वायुको प्रभाव अझै सक्रिय देखिने भन्दै सतर्कता अप्नाउन अनुरोध गरेको छ। देशका केही स्थानमा मेघगर्जन, चट्याङ हावाहुरी, असिना सहित वर्षा हुन सक्ने देखिएकाले सतर्कता अप्नाउन पनि महाशाखाले अनुरोध गरेको छ। रातको समयमा पनि देशको पूर्वी भूभागमा सामान्य बदली र मध्य तथा पश्चिमी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पूर्वी भेग तथा मध्य र पश्चिमी पहाड़ी क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। भोलि पनि पहाड़ी भूभागमा आंशिकदेखि सामान्य बदली रही तराईका भेगमा आंशिक बदली हुनेछ। यस्तै वैशाख 8 पनि पहाड़ी भूभागका केही स्थानका साथै तराईका थोरै स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। हावाहुरीसँगै असिना पानीका कारण 12 पर्सा रौतहटमा करोड़ौंको क्षति पुर्याएको छ। हावाहुरी र असिना पानीले अन्न बाली फलफूल खेती नष्ट हुनुको साथै ग्रामीण क्षेत्रमा रहेका दर्जनौं घरहरूको छानो उडाउनुको साथै भत्काएर ठूलो क्षति पुर्याएको छ। हावाहुरी असिना पानीका कारण पर्साको गुलरिया, लंगडी, मिर्जापुर, मुडली, महुबन आँसबारीमा तरकारी खेतीमा ठूलो क्षति पुर्याएको छ भने पर्साको बिरुवागुठी, गादी, रामबौरी फाँठा त्यसै गरी महादेवपट्टीतर्फको उत्तरी क्षेत्रमा झण्डै एक दर्जन भन्दा बढी स्थानीय बासिन्दाको घरको छाना उडाइदिएको पीड़ितहरूले बताएका छन्। यसै गरी हावाहुरी र असिना पानीले बारामा दर्जनौ घर भत्काएको छ भने खेतमा लगाएको तरकारी, मकै लगायतका अन्नबाली नष्ट गरेको स्थानीय भोला अन्सारीले जानकारी दिनुभयो। रौतहटको चन्द्र निगाहपुर नगरपालिका वडा नम्बर 8 सन्तपुरमा गएराती आएको असिना पानीले मकै, तरकारी, आँप, फलफूल लगायतका बालीमा ठूलो नोक्सान पुर्याएको छ भने अधिकांश घरको छानो उडाउनुका साथै असिनाले छानाको टायल फुटाउँदा ठूलो क्षति भएको रौतहटबाट युवराज खड्काले बताउनु भएको छ। यसै गरी रौतहटमा गए रातीको भारतीय सीमासँगै जोड़िएको बोर्डर आउटपोस्ट बंकुल स्थित सशस्त्र प्रहरी बस्ने घर भत्किँदा एकजना हवलदार सहित चारजना घाइते भएका छन्। अब केही अन्तर्राष्ट्रिय समाचार। कोरोना भाइरस महामारीका कारण जापानको चिकित्सा प्रणाली धराशायी हुन सक्ने भन्दै जापानका चिकित्सकहरूले चेतावनी दिएका छन्। कोरोना भाइरस संक्रमित बिरामीका कारण अस्पतालमा थप बोझ थपिएको र जटिल स्वास्थ्य समस्या भएका बिरामीको आकस्मिक कक्षमा उपचार नपाउने अवस्था हुन सक्ने भन्दै उनीहरूले यस्तो चेतावनी दिएका हुन्। जापानका चिकित्सकहरूले कोरोना संक्रमितको उपचारका लागि व्यक्तिगत सुरक्षा उपकरण टीपीईको अभाव रहेको भन्दै कोरोना भाइरस विरूद्ध लड्न जापान तयार भई सकेको गुनासो पनि गरेका छन्। कोरोना भाइरस महामारीले देश संकटमा रहेको भन्दै बेलायतकी महारानी एलिजाबेथ द्वितीयले आफ्नो 94 जन्म उत्सव नमनाउने घोषणा गर्नुभएको छ। 68 वर्ष लामो शासनकालमा महारानी एलिजाबेथले पहिलोपल्ट आफ्नो जन्मदिनमा तोप सलामी रद्द गर्नुभएको बीबीसीले जनाएको छ। बेलायतमा हालसम्म 14,600 बढ़ीको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ भने 1,10,000 संक्रमित भएका छन्। यस्तै भारतको रक्षा मन्त्रालयले मुम्बईको एक जलसेनाको आधार क्षेत्रमा 21 जलसेनालाई कोरोना भाइरस संक्रमण भएको पुष्टि गरेको छ। त्यस क्षेत्रमा एक महिना अघि एकजना जलसेनामा कोरोना संक्रमण पुष्टि भएको थियो। दक्षिण कोरियाले झण्डै 2 महिनापछि आज एकै दिन सबैभन्दा कम 18 जनामा कोरोना भाइरस संक्रमण भेटिएको जनाएको छ। दक्षिण कोरियामा कोरोना संक्रमण दर कम भएसँगै सामाजिक दूरीका नियम र आर्थिक क्रियाकलाप खुकुलो पार्ने सम्बन्धमा छलफल भइरहेको छ। नाइजेरियाका राष्ट्रपति महम्मदु बुहारीका चीफ अफ स्टाफ अब्बा क्यारीको कोरोना भाइरसका कारण मृत्यु भएको छ। क्यारी नाइजेरियाका तेस्रो शक्तिशाली व्यक्तिको रूपमा चिनिनुहुन्थ्यो। नाइजेरियामा कोरोना भाइरस संक्रमितको संख्या 493 पुग्दा 17 जनाले ज्यान गुमाएका छन्। अब मौसम सम्बन्धी जानकारी। हाल देशको पहाड़ी भूभागमा सामान्य बद्ली भई पश्चिम र मध्य भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरी सहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा सरकारले आवश्यक सबै उपाय अवलम्बन गरेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। नेपालमा आज कोरोना संक्रमित 2 उपचारपछि निको भई घर फिर्ता। आजै थप 1 कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जानकारी। राजधानी लगायतका विभिन्न शहरमा समस्या भएपछि पैदलै घर फर्किरहेका नागरिकलाई गाउँ पुग्ने प्रबन्ध मिलाउन सरकारसँग नेपाली कंग्रेसको आग्रह। हावाहुरी र असिना पानीका कारण मध्य तराईका विभिन्न जिल्लामा करोड़ौंको क्षति। देशका विभिन्न स्थानमा आगामी 3 चट्याङ, हावाहुरी र असिना सहितको वर्षा हुने भन्दै सतर्कता अप्नाउन जल तथा मौसम विज्ञान विभागको सुझाव। र भारतको मुम्बई स्थित जलसेनाको टुकुड़ीमा 21 जना सैनिकलाई कोरोना संक्रमण पुष्टि। राति 9 बजेको समाचार सकियो। रेडियो नेपाल सुन्दै गर्नुहोला। नमस्ते।